गुड मर्निङ, नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई प्रदेश नम्बर 7 को विकासप्रति समर्पित एफएम दिनेश एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बहासको पर्खाइमा बस्नुभएका आदरणीय सम्पूर्ण श्रोता एवं दर्शक महानुभावहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्ताव मनोराज तारक र हामी दुनै विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ। कार्यक्रम तातो बहसमा समय सन्दर्भ व्यक्ति विषय विचारमाथि हामी सधैँ विश्लेषण गर्छौँ र हरेक विषयमा हामी सिधा प्रश्नको सिधा उत्तर खोज्छौँ कार्यक्रम तातो बहसमा। र तातो बहसलाई यतिखेर तपाईँ हामीलाई युट्युबमा दिनेश खबरमा गएर तातो बहस युट्युबमा र त्यसै गरी हामीलाई मोबाइल र एफएम ब्यान्ड 93.8 मेगाहर्ज भने हाम्रो अनलाइन dineshfm.com पनि तपाईँले हामीलाई सिधै सुनिरहनु भएको छ। र कार्यक्रम तातो बहसमा आज हामी खास गरी पछिल्लो समय एउटा विषयलाई हाम्रो न्युज टिमले चाहिँ इस्यु बनायो, फलोअप गर्यौँ। हामीले खास गरी अहिले सुदूरपश्चिममा हेर्ने भने यो रोग व्याप्त रूपमा देखिएको छ तर यसलाई हामीले देखि नदेखी पनि इन्कार गरेको देखिन्छ। खै भनिन्छ एउटा जबसम्म आफूलाई कुनै त्यो महसुस हुँदैन या त्यो आफूलाई लाग्दैन या आफ्नो जिन्दगीमा त्यो पीडा हुँदैन तबसम्म त्यसको महसुसीकरण पनि हुँदैन। यस्तै एउटा पीडा र आज एउटा दुःखको कुरालाई म तपाईँहरूको माझमा सेयर गर्दैछु जसको एउटा नितान्त हाम्रो जीवनसँग सरोकार राख्ने विषय पनि हो। वास्तवमा एउटा मुटु जसले हामीलाई बेला बखतमा भन्छ जब मुटु धड्किन्छ या मुटुको कम्पन हुन्छ तब नै मान्छे जिन्दगीमा चाहिँ मुटु छ है यसको कम्पन छ भनेर हामी जिउँदो महसुस गरिरहेको हामी फिलिङ्स लिन्छौँ। र मानिलिनुहोस् अब हाम्रो मुटुको भल्भ नै चेन्ज गर्नुपर्ने अर्थात् त्यो परिस्थिति आयो भने हामी जिन्दगीमा दोस्रो जिन्दगी भनिन्छ जसलाई त्यतिखेरको यात्रा कस्तो होला, खास गरी एउटा महिला प्रसव पीडा कति हुन्छ होला, त्यतिखेर पनि बच्चा नजन्मन सक्ने कन्डिसन भने एउटा मान्छे काम गर्नका निम्ति पनि श्वास प्रश्वास खास गरी अक्सिजनको मात्रा धेरै चाहिन्छ। यी यावत कुराहरू गरिरहँदा सुदूरपश्चिममा एकजना पनि मुटु रोग विशेषज्ञ डक्टर हुनुहुन्न, यो दुःखद कुरा हो। हामी प्रदेश नम्बर 7 को झन्डै 28 लाख जनताको जीवनसँग जोडिएको विषयमा एकजना पनि मुटु रोग विशेषज्ञ छैन, चाहे त्यो रेफरल हस्पिटलका रूपमा हुन्, चाहे त्यो अञ्चल अस्पतालका रूपमा हुन्, चाहे ती चौकीहरू हुन्, स्वास्थ्य चौकीहरू हुन्, चाहे विभिन्न क्षेत्रमा हेर्ने भने अहिले पनि 2 वर्ष यता सुदूरपश्चिमको सेती अञ्चल अस्पताल र महेन्द्रनगर अस्पतालमा चाहिँ दरबन्दी नभएको कुराहरू बाहिर आएको छ र यसका लागि यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिले जनताको गुनासो कहिले सुन्लान्? यो विषयमा त हामी कुराकानी गर्छौँ हामीसँग पीडितहरू, खास गरी यो मुटु रोग के हो, मुटुको भल्भ चेन्ज गरेपछि उहाँहरूले मासिक रूपमा अझ भन्यो भने उहाँहरूले अनिवार्य रूपमा हप्ताको एकपटक उहाँहरूले चेक गर्नै पर्छ, उहाँहरूको ब्लडको कुन कन्डिसन छ, स्वास्थ्य अवस्था के छ, उहाँहरूले औषधि सेवन कसरी गर्नुपर्छ, धेरै दुःख उहाँहरूले लिएर आउनु भएको छ आज स्टुडियोमा हामी सेयर गर्छौँ। र हामी माझमा चाहिँ नगर प्रमुख हामी निपबहादुरलाई पनि जोड्दैछौँ, त्यसै गरी चाहिँ हामी प्रदेशका मन्त्री दुर्ग सुवाडीसँग पनि कुराकानी गर्छौँ। मैले उहाँहरू दुवैजनाको टाइम पनि लिएको छु, उहाँहरू दुवैजनालाई म कुरा गर्नुभन्दा पहिले हामीसँग धमणीपुर महानगरपालिकाका नगर प्रमुख जोडिनु भएको छ। फर्स्ट अफ अल त उहाँलाई म वेलकम गर्छु। मेयर साहब, यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा।
धन्यवाद, नमस्कार।
सन्चै हुनुहुन्छ मेयर साहब?
एकदम
ठिक छ। तपाईँले एउटा राम्रो काम गरिरहनु भएको छ, त्यसको लागि जनताको तर्फबाट म र दिनेश एफएमको परिवारको तर्फबाट यहाँलाई त्यो अझ ऊर्जा थपिएर जाओस्, 6 लाइनको लागि जसरी लागिरहनु भएको छ अझ मेन लाइनमा पनि यो तपाईँको ऊर्जा थपिएर जाओस् मैले बेला बखतमा भन्ने गरेको छु मेयर साहब, होइन?
धन्यवाद।
हामीसँग 3 जना पीडितहरू हुनुहुन्छ, उहाँहरूसँग पनि म तपाईँको प्रत्यक्ष कुराकानी पनि गराउँछु मेयर साहब। अत्यन्त पीडा हामीले चाहिँ यहाँहरूको माझमा पनि सेयर गर्छौँ, उहाँहरूलाई म वेलकम गर्छु। सर, म्याडम, यहाँहरू सबैलाई नमस्ते, स्वागत छ कार्यक्रम तातो बहसमा। म नानुबाट जान्छु, उमेर कति भयो, तपाईँको परिचय दिनुहोस् न हामीलाई।
मेरो उमेर 21 भन्दैछु, 22 वर्ष भयो। मेरो नाम चाहिँ सुनिता चौधरी हो, मेरो घर पोलानपुर हो, बसाइ चाहिँ यहाँको ठाउँमा बस्छु, धनगढी सानो काम गर्छु
है। गाह्रो छ, तपाईँलाई प्रब्लम के भएको अलिकति त्यो भन्नु न, कसरी भयो तपाईँलाई रोग, कसरी लाग्यो? किनभने यो जेन्युन इस्यु हो आम जनताका लागि पनि, हाम्रा लागि पनि, र नगर प्रमुखले पनि सुन्दै हुनुहुन्छ, र यो इस्युलाई चाहिँ चाँडै सम्बोधन गर्न उहाँहरूको पहल चाहिन्छ। कसरी भयो तपाईँलाई यो रोग, कसरी लाग्यो? तपाईँले अपरेसन गर्दा जुन भल्भ चेन्ज गर्नुभयो अलिकति त्यो बारेमा भनौँ न, कति जति खर्च लाग्दो रहेछ, सरकारले निशुल्क भने भने भन्नुहोस् त, बोल्नुहोस् बोल्नुहोस् तपाईँ बोल्नुहोस् नलजाउनुहोस् बोल्नुहोस्।
मेरो सानैदेखि थियो यस्तो बिरामी त हल्का फुल्का बिरामी हुँदै गए हुँदै गए कहिले खुट्टाको जोड्ने खुट्टाको हात खुट्टाको जोड्ने दुख्ने भए अनि कहिले मुटुको ढर्कन घटबड हुने अनि हिँड्दाखेरि स्याङस्याङ हुने त्यस्तो हुन्थ्यो अनि त्यसपछि मेरो यो रोगपट्टा लागेको 14 वर्षको उमेरमा भयो
है कसरी थाहा भयो आफूलाई लागेको कुरा कसरी चेक गर्नुभयो किनभने हाम्रो सुदूरपश्चिममा त त्यो डक्टर नै छैन प्रविधि नै छैन कसरी भयो तपाईँले कसरी पत्ता लगाउनु भयो भन्नु त
पट्टा यसरी लाग्यो कि मेरो जब सबै हात खुट्टा सुन्यो सुनिदिँदाखेरि घोडाघोडी हस्पिटलमा गएँ त्यतिखेर त्यहाँ के भन्छ त्यहाँदेखि नेपालगञ्जदेखि डक्टर आएको थियो एमबिबिसी डक्टर आएको थियो अनि त्यतिखेर ठ्याक्कै हामीले गयौँ त्यहाँदेखि त्यो डक्टरले पट्टा लगाउनु भयो
है बाहिरबाट आएको डक्टरले होइन
बाहिरबाट आउनुभएको डक्टरले पट्टा लगाइसकेपछि मलाई कोवलपुर हस्पिटलमा भर्ना गरे
अहिले चेकअप कसरी गरिरहनु भएको छ तपाईँले औषधि उपचार कहाँ गर्नुभयो
मेरो औषधि उपचार चाहिँ काठमाडौँ भएको पट्टा चाहिँ मेरो यहाँ घोडाघोडी हस्पिटलमा लाग्यो अनि त्यहाँदेखि मलाई उहाँ नेपालगञ्ज भर्ना गरे नेपालगञ्जदेखि मलाई त्यहाँ रिपिट गरे
ओके अब तपाईँलाई पीडा छ हप्ताको कतिचोटि औषधि सेवन गर्नुपर्छ या तपाईँहरूले नियमित रूपमा यो औषधि सेवन गर्नुपर्छ चेक जाँच कसरी गर्नुहुन्छ भन्नुहोस् त अहिले डक्टर पनि छैन हाम्रो ठाउँमा यो बारेमा भन्नुहोस् त सायद उहाँलाई त्यति धेरै जानकारी छैन होला तपाईँ तपाईँको परिचय दिनु त सर तपाईँको
म डोटीबाट आएको छु डोटीको मान्छे हो अहिले ट्रिटमेन्ट चाहिँ म धनगढी आएको भएको छु अनि यहाँ चाहिँ हामी ब्लड टेस्ट गर्नलाई एक महिनाको 10 गते आउने गर्छौँ उहाँ चाहिँ काठमाडौँको सैनिकलालको त्यही डाक्टरहरूको टिमले केटाहरूलाई केटीआइनहरूको लागि त्यहाँ महिना महिना पढाउने गर्छन् र उहाँहरूले चाहिँ त्यो औषधि पनि मिलाइदिनुहुन्छ उहाँहरूले आफ्नो खर्च त्यसपछि औषधिलाई मागलाई हामी यहाँबाट भनिदिन्छौँ उनीहरूलाई भनेर पठाएको रहेछ तिनीहरू उहाँहरूले सहयोग गरिरहेको छ यदि उनीहरूले चाहिँ सहयोग नगर्ने भए त कति मान्छेहरू गाउँमा मरिहाल्थ्यो किनभने गाउँको मान्छेहरूलाई त औषधि कसरी मिलाउने अपरेसन गरेपछि हामीले आफ्नो यो मुटुलाई कसरी केयर गर्नुपर्छ मेन्टेन कसरी राख्ने भन्ने कुराहरू थाहा हुँदैन
त्यो पाटो एउटा रह्यो पियाको कुरा गरौँ न तपाईँहरूलाई यो रोगको कुरा कसरी पत्ता लाग्यो किनभने विशेषज्ञ डक्टर हाम्रो सुदूरपश्चिममा छैन प्रविधि छैन तपाईँलाई थाहा छ ब्लड चेक गर्नुपर्ने प्रविधि छैन होइन मेयर साहब हामीलाई सुन्दै हुनुहुन्छ नगर प्रमुख हुनुहुन्छ धनगढी उपमहानगरपालिकाको झन्डै डाटा हेर्ने हो भने 300 देखि 500 को हारिमा ती रोगी या भनौँ बिरामी जसले रिप्लेसमेन्ट गरेर बसिरहनु भएको छ उहाँहरू उपचार अहिले पनि कहाँ गर्ने के गर्ने होइन हुन्छ नि बढी होला धनगढीमा पनि होइन
प्राइभेट ठाउँमा त केटिआइनहरूको मेसिनहरू छन् सिपीमा छ ब्रिबलमा पनि केटिआइनहरू हुन्छ तर त्यहाँ औषधि बोझ मिलाउने डाक्टर कोही पनि छैनन् अब खुन टेस्ट गर्ने मसिन मात्र त्यहाँ छ र तपाईँको चाहिँ अन्त सबै बिमारीहरूको डाटा लगाउनु भने तपाईँको 5-7 हजारभन्दा बढी होला रिप्लेसमेन्ट गरेका र रिप्लेसमेन्ट नगरेका सानोमा चाहिँ जब जसको भल्बहरू बिग्रेका हुन्छन् त्यो रिपेयर गर्नुभन्दा अगाडि हामीले वर्षौँसम्म चाहिँ एउटा पेन्डुरा बेलिन्सिन पेन्डुरा भन्ने इन्जेक्सन हामीले प्रति 3 हप्ता लगाएर राख्नुपर्छ बिमारी पत्ता लागिसकेपछि तपाईँको रिमोटिक हड्डी तपाईँलाई लागेको छ तपाईँले यो इन्जेक्सन 35 सालको मौसममा लगाउनु भन्छन् अनि त्यो इन्जेक्सन लगाएर राख्नुपर्छ त्यो इन्जेक्सन पनि सबै ठाउँमा लाग्दैन अन्त उसमा त अहिले निशुल्क गरिरहेको छ तर त्यो अलि सबै ठाउँमा चाहिँ लगाउँदैन त्यसको लागि पनि धनगढी
अहिले अहिले डक्टरहरू हुनुहुन्न तपाईँहरू चेकअप कसरी गर्नु भएको छ
डाक्टर नभएको कारणले हामी त कहिले काहीँ दिल्ली जान्छु सर दिल्लीमा मैले सर्जरी गराएको थिएँ अनि त्यसैले दिल्लीमा महिनामा 8-9 महिनामा एकचोटि दिल्ली गएर
गङ्गालाल हृदय केन्द्रमा जुन अस्पताल रहेको छ काठमाडौँबाट महिनाको एकपटक चाहिँ अतरियामा चेकिङको लागि आउँदो रहेछन् चेकअपको लागि शिविरको टाइप है
मान्छे पठाउँछन् सर आफू आउँदैनन् मान्छे पठाउँछन् तिनीहरूले आइएनआर मात्रै गर्छन् त्यो ब्लड चाहिँ त्यसको कन्डिसन कति छ त ब्लड रिप्लेसमेन्ट गरिसक्यो भने त्यो ब्लडको क्लाउटहरू हुन्छ त्यो क्लाउटहरू डिसल्भ गर्न नसकिने भएको हुनाले त्यो आर्टिफिसियल भल्भले त्यसैले त्यो औषधि खाइरहनुपर्छ हामीले ब्लडमा भएको क्लाउटहरूलाई पातलो गर्नको लागि यदि हामीले त्यो औषधि नखायो भने त्यो दिमागमा गएर प्यारालाइसिस हुने सम्भावना हुन्छ
ओके अब मेयर साहब हामीसँग हुनुहुन्छ मेयर साहब मेयर साहब
हजुर हजुर
मेयर साहब हामीलाई सुन्दै हुनुहुन्छ है?
सुनिरहेको
छु। उहाँहरूको पीडा सुन्नुभयो। खास गरी अब तपाईँ धनगढी उपमहानगरपालिकाको मेयर पनि हुनुहुन्छ, नगर प्रमुख हुनुहुन्छ, सेती अञ्चल अस्पताल यही नगरपालिकाभित्रै पर्छ, उपमहानगरपालिका सुदूरपश्चिमको एउटा राजधानी जस्तो ठाउँमा, खास गरी सुदूरपश्चिममा झन्डै 28-30 लाख जनताको प्रत्यक्ष सरोकारसँग जोडिएको एउटा पनि मुटुरोग डक्टर हुनुहुन्न, विशेषज्ञ डक्टर हुनुहुन्न। खास गरी 2 वर्ष भयो दरबन्दी भएको, तर अहिलेसम्म डक्टर प्राप्त भएको छैन, त्यो दरबन्दी खाली छ। यसका लागि मेयर साहब झन्डै हजारौँको सङ्ख्यामा धनगढीमा पनि मुटुरोग भनौँ न जसले चाहिँ भल्ब परिवर्तन गर्नुभएको छ होइन, रिप्लेसमेन्ट गर्नुभएको छ, उहाँहरू आर्टिफिसियल रूपमा चाहिँ अहिले बाँचिरहनु भएको छ। यसका लागि मेयर साहबले यो इस्यु हामीले उठाएका छौँ, खास गरी न्युजले पनि उठायो, हामीले आज उहाँहरूकै गुनासो सुनाइरहेका छौँ जनतालाई। अझ यो विषयमा हामी गहिरैमै कुरा गर्छौँ। खास गरी डक्टर छैन, प्रविधि छैन, मेयर साहब यसका लागि तपाईँ के भन्नुहुन्छ भन्नुहोस् त?
होइन, अब त्यही त सर्वप्रथम त म यहाँलाई धन्यवाद दिन चाहन्छु, मानव भाइलाई धन्यवाद दिन चाहन्छु, जुन वास्तवमा यो संवेदनशील विषय हो, यो गरिबी भएको देशमा यसको राज्यले व्यवहार व्यवस्थित गर्न चाहिँ एकदम अति आवश्यक छ, आवश्यक पनि हो होइन। अब यसमा यो इस्यु उठिसकेपछि अब म अस्तिदेखि नै यसमा सिरियस अवस्था छ। अस्ति मैले हस्पिटलमा पनि गएर के कस्तो किसिमको प्रावधान छ, के छ, त्यो दरबन्दी भएर पनि डक्टर किन नआएको भन्ने किसिमको कुरा चलाएको छु। र अब प्रदेश र सङ्घमा अब हामी तिनटै सरकारहरू मिलेर यसलाई तुरन्तभन्दा तुरन्त व्यवस्थापन गर्नुपर्छ भन्ने किसिमको पहल म प्रदेश र केन्द्रमा पनि गर्नेछु। म आफूले जे जति सक्दो छ यस्ता लाग्ने छु, किनभने यो वास्तवमै संवेदनशील विषय हो, अरू अन्य रोगहरूभन्दा संवेदनशील विषय हो, यसमा म आफू सिरियस छु।
मेयर साहब यो उहाँहरूले अहिले पनि भनौँ न चेकिङको लागि हप्ताको एकपटक चाहिँ उहाँहरूले अनिवार्य महिना त एकपटक त गर्नै पर्ने, सकभर जति सक्यो हप्तामै गर्दा उहाँहरूको ब्लडको चाहिँ कन्डिसन के छ, खास गरी मोटो छ कि पातलो छ, त्यसको चेकिङहरू जुन हुन्छ होइन, त्यो गर्नलाई पनि मेसिन छैन। हेर्नुहोस् हामीसँग अब डक्टरको त कुरै परब हो, त्यो मेसिन पनि हामीसँग छैन, यसका लागि पनि यहाँको पहल हुन्छ मेयर साहब?
त्यही त अब राजधानी पनि बन्यो, अब राजधानी प्रदेश राजधानी पनि बनेको छ, यसमा पहल एकदम पहल हुन्छ। म तुरुन्तै मुख्यमन्त्रीजीसँग समय मिलाउँछु, समय मिलाएर बस्ने तयारी गर्दैछु। आज सम्भवतः भोलिसम्म म बस्छु र हस्पिटलमा पनि म एक राउन्ड घुमेर कसरी प्रावधान र यसको मेसिनहरू कसरी ल्याउन सकिन्छ, के गर्नुपर्छ, धनगढी उपमहानगरपालिकाले गर्नुपर्ने पूर्ण सहयोग गर्छु भनेर प्रतिबद्धता पनि उहाँहरूसँग गरेर आउँछु।
हस् हस् मेयर साहब, थ्याङ्क यू सो मच। हस् थ्याङ्क यू सो मच। मेयर साहबले प्रतिबद्धता गर्नुभएको छ। हामी एकैछिनमा मन्त्रीज्यूसँग पनि कुराकानी गर्छौँ, मैले समय लिएको छु। अब एकजना अर्को महिला पनि हुनुहुन्छ, उहाँको पनि पीडा सुनौँ न होइन, खास गरी कतिको गाह्रो अप्ठ्यारो छ, उहाँलाई माइक दिनुहोस्, यहाँको परिचय दिनुहोस् त म्याडम। डोट्यो है, अहिले यहाँ बसाइ कहाँ छ तपाईँको? चौरा यतै पर्मानेन्ट हो, यहाँ अहिले भाडामा बस्नु भएको छ कोठामा है। गाह्रो छ, कहिलेबाट यो रोग तपाईँलाई लाग्यो भनेर यहाँले भनौँ न त्यो महसुस पाउनुभयो, आफूलाई कसरी थाहा भयो? एउटा कुरा धेरैले हामीलाई सुन्दै हुनुहुन्छ, मलाई लाग्छ धेरैलाई यो सुनिरहँदा हुन्छ नि भल्ब चेन्जको कुरा, कसरी यो सुरुवात कसरी हुँदो रहेछ भन्नुहोस् त, यो रोग कसरी लाग्यो तपाईँलाई? अलि जोडले बोल्नु न, भन्नुहोस् अलि जोडले भन्नुहोस्, नलजानुहोस्, तपाईँहरूको पीडा हामीले जनतासँग सेयर गर्दैछौँ, किनभने तपाईँहरू जस्तो धेरै हुनुहुन्छ नि होइन। अब यो कसरी तपाईँलाई थाहा भयो, आफूलाई हुन्छ नि के लक्षणहरू देखि अलिअलि सेयर गर न, जनतालाई पनि थाहा भएन, महिला खास गरी महिलाहरूमा महिलाभित्रैको पीडा हुन्छ धेरै। हेर्नुहोस् तपाईँहरूलाई होइन विवाह गर्ने अविवाहितलाई गाह्रो छ नि त, ऊ बहिनी जस्तो एकजना 22 वर्षीय बहिनी अब कसरी बिहे गर्ने, कसरी जिन्दगी चलाउने, किनभने विवाहपछि पार्श्वहरू हुन्छन्, बच्चाहरू बनाउनु पर्ने होला, यावत कुराहरू छन्, बिहे गर्नलाई फेरि घर परिवारको एग्रिमेन्टहरू हुन्छन्, यो कुरा कसरी भयो भन्नुहोस् त, के लक्षण देखियो सुरुमा भन्नु न हामीलाई? बोल्नु बोल्नु बोल्नुहोस्। अनि श्रीमान कता हुनुहुन्छ हजुरको? इन्डियामै हुनुहुन्छ। बच्चाहरू भएको छ हजुरको? बालबच्चाहरू छ? छैन छैन है। अब यो यतिखेर कुरा गरौँ न, अलि एउटा पीडाको कुरा पनि भयो होइन, हामी सिरियस छौँ। हेर्नुहोस् आज तातो बहसमा हामी सिरियस तातो गरिरहेको छौँ होइन, यो बहसलाई अलिकति स्लो बनाएको छु मैले आज। तपाईँको यो कुरा सुनिरहँदा बच्चा छैन, घर परिवारमा कस्तो तनाव हुन्छ भन्नुहोस् त एउटा, होइन भनौँ न आफ्नो कुराहरू सेयर गर्नु त, भन्नु न भन्नु कसरी के भयो, सबैले सुन्दै हुनुहुन्छ, भन्नुहोस् त म्याडम।
Mm-hmm.
नरुनुहोस्, कुरा गर्नुहोस्, तपाईँको सेयर गर्नुहोस् न, हामी सुनाउन सोच्छौँ, नेताहरूले सुन्नुपर्छ। हेर्नुहोस्, तपाईँहरूको पीडालाई हामी सुनाउँदैछौँ, किनभने यो प्रविधि छैन, डक्टर छैन, तपाईँहरू रोए रुझ्दै हुनुहुन्छ, मलाई पनि नराम्रो लागिरहेको छ। सर तपाईँ भन्नुहोस् न, खास गरी यो लक्षण के हुन्छ यसको बारेमा अलिकति भन्नु न। महिलाको पीडा हेर्नुहोस् है, महिलाको पनि धेरै पीडा
छ। महिलाको हकमा कुरा गर्दाखेरि त्यो जो ब्लड थिनर हुन्छ त्यो हामीले खानु पर्ने, त्यो खायो भने त्यो बच्चालाई असर पनि रहेछ होइन, अनि उहाँको दुःख देखेर मलाई नराम्रो लागेको छ।
अनि तपाईँहरू नरुनुहोस् न, मलाई 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 गाह्रो बनाइरहनु भएको छ तपाईँहरूले, बरु सिरियस भएको छ आजको यो बहस। मैले श्रोताहरूलाई भन्नुपर्छ, यति पीडा छ हेर्नुहोस् होइन, मलाई 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 रुनु आइरहेको छ तपाईँहरूको पीडा सुनेर। कार्यक्रममा हामी यतिखेर छोटो कमर्सियल ब्रेकमा जाउँ कि भनेर मैले सोचिरहेको छु, प्राविधिक मित्र टेलिफोनमा हुनुहुन्छ होइन, बरु सिरियस बनाउनु भयो तपाईँहरूले मलाई पनि आजको यो तातो बहसमा, अत्यन्त पीडा छ हेर्नुहोस्। तपाईँहरू जस्तो प्राविधिक मित्रलाई मैले आग्रह गरेँ, हामी सम्भवतः लाग्छ टेलिफोनमा जोडिरहनु भएको छ उहाँले, म मन्त्रीज्यू सम्भवतः मन्त्रीज्यूलाई मैले टेलिफोनमा जोडेँ, किनभने यो पीडा सुन्नुपर्छ उहाँहरूले। आम झन्डै 28 लाख 30 लाख जनताको जीवनसँग जोडिएको विषय, एउटा मुटुको रोग र भल्गो परिवर्तन छ हेर्नुहोस्। यो पीडालाई चाहिँ नेताहरूले सुन्नुपर्छ म चाहन्छु, नेता सम्भवतः लाग्छ हाम्रो बिचमा यतिखेर यो यो आवाज सुन्नुपर्छ। मन्त्रीज्यू हुनुहुन्छ यतिखेर, प्रदेशमा साथको सामाजिक विकास मन्त्री हुनुहुन्छ दीर्घ सुराडी, स्वास्थ्यको क्षेत्रमा उहाँले पहल गरिरहनु भएको छैन, किनभने हाम्रो स्टुडियोमा आएर जनता रोइरहनु भएको छ, पीडा पोखिरहनु भएको छ। मन्त्रीज्यू यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा। मन्त्रीज्यू सम्भवतः लाग्छ दीर्घ सरणलाई हामीले टेलिफोनमा जोडिरहेका छौँ, यो पीडा उहाँले सुन्नुपर्छ, किनभने यसका लागि पहल हुनुपर्छ, बजेट विनियोजन हुनुपर्छ। उहाँहरूले चाहिँ वितरणमुखी बजेट ल्याउनु भएको छ, जनताको सरकारसँग राखिएको बजेटमा विनियोजन भएको छैन। यो प्रविधिका लागि डक्टरका लागि उहाँहरूको पहल किन हुन सकेन, यो विषयमा हामी बहस गरिरहेका छौँ यतिखेर हाम्रो बिचमा प्रदेशमा साथका सामाजिक विकास मन्त्री दीर्घ सरणी हुनुहुन्छ। मन्त्रीज्यूलाई म वेलकम गर्छु। मन्त्रीज्यू यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा।
धन्यवाद
मन्त्रीज्यू, हामीसँग पीडा लिएर आउनु भएको छ, मुटु रोग अल्प परिवर्तन गर्नुभएका, स्टुडियोमा आएर रोइरहनु भएको छ, प्रविधि छैन, डक्टर छैन, उहाँहरूले दिल्ली काठमाडौँ गएर भनौँ न उपचार गर्नु परिरहेको छ, हप्ताको एकपटक उहाँहरूले ब्लड चेक गर्नुपर्दो रहेछ, त्यो हामीसँग प्रविधि छैन हेर्नुहोस्। उहाँहरूले गुनासो गर्दै हुनुहुन्छ, म उहाँलाई आग्रह गर्छु सर, तपाईँ मन्त्रीज्यूसँग कुराकानी गर्नुहोस्।
बजेट छुट्या छ, बजेट छुट्या छ, हामी उपकरण दिन्छौँ स्टेट जनता अस्पताललाई।
उहाँहरूको पीडा छ हेर्नुहोस् होइन, डक्टर साहब छैनन् हेर्नुहोस् मन्त्रीज्यू, 2 वर्ष भयो होइन दरबन्दीका लागि, तर अहिलेसम्म पनि सेती अञ्चल अस्पतालमा चाहिँ मुटु रोग विशेषज्ञ डक्टर आउनु भएको छैन, यसका लागि पनि पहल हुँदैछ मन्त्रीज्यू?
त्यसका निम्ति पहल हुँदैछ, हामी त्यो उपकरणका निम्ति बजेट छुट्याएको कुरा दिनेश एफएम मार्फत सबैलाई हामी गराउँछौँ, सबै मुटु रोगीहरूलाई अब केही समय लाग्ला त्यो मेसिन ल्याएर जडान गर्नका निम्ति, तर हामीले यो अल्पकालीन बजेटमै अञ्चल अस्पतालमा त्यो मुटु रोग परीक्षण गर्ने मेसिनका निम्ति हामी व्यवस्था गर्छौँ।
अब मेसिन मात्रै ल्याएर भएन डक्टर मन्त्रीज्यू, किनभने विशेषज्ञ डक्टर पनि चाहिन्छ, फेरि डक्टर नेपालगञ्ज काठमाडौँबाट भित्र आउनु पर्ला, मेसिन फेरि अल्पत्र तपाईँलाई थाहा छ, आइसियू मेसिनहरू बेला बखतमा हामीले आवाज उठायौँ, डायलिसिसका मेसिनहरूको इस्यु उठायौँ, अब मुटु रोग सम्बन्धी एउटा मेसिन र डक्टर चाहिएको छ सर, किनभने झन्डै 30 लाख जनताको भविष्यसँग जोडिएको, हजारौँ मान्छेहरू खास गरी 5-6 हजार मुटुको बिरामीहरू हुनुहुँदो रहेछ, 300-400 धनगढीमै छन् हजारौँको संख्यामा, यी कुराहरू बाहिर आएको छ, 3 जना हामीसँग स्टोरीमै हुनुहुन्छ, महिलाका पीडा छन्, यसका लागि पनि डक्टर भनौँ न खास गरी दरबन्दीका लागि यहाँको पहल के भइरहेको छ मन्त्रीज्यू, अलिकति यो कुरा पनि भनिदिनु न जनतालाई।
अब तपाईँले भनिहाल्नु, खास गरी हाम्रो सामाजिक विकास मन्त्रालय मार्फत प्रदेश स्तरका अस्पतालहरू अञ्चल अस्पतालहरूलाई लैजाने भन्ने सामान्य कन्सेप्टमा मात्रै बनेको छ, हाम्रो मार्फत अस्पतालहरू आइसकेका छैन, अस्पताल व्यवस्थापन समिति छुट्टै आफ्नो ढङ्गको व्यवस्थापन समिति छ, आफ्नो ढङ्गको निवृत्ति प्रोसेस छ, त्यो सबैलाई हामी ऐन बनाएर सबै मार्फत ल्याउने, त्यसपछि गएर डक्टरको व्यवस्थापनदेखि अरू धेरै व्यवस्थापन समस्या छ, खास गरी 7 नम्बर प्रदेशको हकमा चाहिँ डक्टरहरू विषय विशेषज्ञ डक्टरहरू आउन नमान्दै गर्छ देखिन्छ, सेती अञ्चल अस्पतालमा अलिकति अब केही दिन सधैँदेखि अलिकति आउनु थालेको छ, महाकाली अञ्चल अस्पतालमा तपाईँलाई थाहा छँदैछ 3 वर्ष भइसक्यो आइसियुको सामानहरू बनेको, 3.5 करोडका मेसिनहरू ल्याएर तपाईँले अघि भने जस्तै मेसिन छ, सबै चिज छ, एउटा एनएसथिया व्यवस्था बनाएर डक्टर र अर्को विषय विषयको डक्टर नभएको कारणले आइसियु सञ्चालनमा छैन, यस्ता हाम्रा कथा व्यथा देखिन्छन्, त्यसो भएको कारणले हामी पहल गर्छौँ अब दरबन्दी अनुसारको डक्टरको व्यवस्थापन गर्नु, मेसिनहरूलाई व्यवस्थापन गर्नका निम्ति अब प्रदेश सरकार, स्थानीय सरकार र केन्द्र सरकार खास गरी स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर हामी अगाडि बढ्ने
मन्त्रीज्यूलाई मैले अन्त्यमा जनतालाई प्रतिबद्ध गराइदिनुहोस्, तपाईँ जस्तो मान्छे एउटा भनौँ न युवा हुनुहुन्छ, भविष्य छ सर, होइन यस्तो हाम्रो सुदूरपश्चिम खास गरी मुटु रोग आफै सोध्नु, जब मुटुको धड्कन बन्द हुन्छ जिन्दगी बन्द हुन्छ। मन्त्रीज्यू यहाँलाई थाहा छ हामी कहिलेकाहीँ अलिकति इमोसनल पनि भएका छौँ, आज स्टुडियो रुवावासीमा छ होइन। मन्त्रीज्यूले आज आश्वस्त विश्वस्त पारिदिनुहोस् न, यतिखेर झन्डै हजारौँको संख्यामा हामीलाई सुनिरहेका श्रोता जनतालाई, कि अब कति जति लाग्छ होला यो डक्टर साहब ल्याउन, यहाँको पहल के हुन्छ, अब जनतालाई कसरी विश्वास, किनभने एउटा पनि मुटु रोग विशेषज्ञ डक्टर छैन मन्त्रीज्यू, तपाईँ प्रदेशमा साथको स्वास्थ्य मन्त्री पनि हो।
समस्या छ, अब विशेषगत डक्टरहरू ल्याउनका निम्ति का समस्याहरू तपाईँलाई थाहा छैन, आउनु नमान्ने उनीहरूलाई सरकारीको अहिलेको तलभन्दा डबल दिँदा पनि नआएको अवस्था देखिन्छ। त्यसो हुँदा अर्को सम्भावना के देखिन्छ भने, अहिले खास गरी धनगढीमा बिरामीहरूको सङ्ख्या बढेको कारणले डक्टरहरू आउनु मान्लान् भन्ने विश्वास छ, यसका निम्ति हामी पहल गर्छौँ। मेसिन जडानका निम्ति अघि मनिसँगै हामीले बजेट छुट्याएकै छौँ, त्यो धेरै महँगो मेसिन पनि पर्दैन, कति 2-3 लाख रुपियाँ मात्रै पर्ने अवस्था भएको कारणले उहाँहरू मार्फत हामीले यो व्यवस्थापनका निम्ति लाग्ने
आशा अपेक्षा धेरै छन् मन्त्रीज्यू, होइन अब अहिलेसम्म भाषण धेरै भएका छन्, हेर्नुहोस् आश्वासन धेरै बाणी, अब चाहिँ यथार्थमा रियलमा एक्सन ओरिएन्टेड काम गर्नुहोस् मन्त्रीज्यू।
काममा पनि हामीले बजेट छुटिसकेका छ, त्यसपछि अब हामी आर्थिक वर्ष 75-76 को बजेट ल्याउँदैछौँ, त्यसमा यी समस्यादेखि अरू धेरै कुराहरूलाई सम्बोधन गर्न हामी लाग्दैछौँ।
वास्तवमा जनताको सरकारका विषयमा यहाँको पहल होस् मन्त्रीज्यू, थ्याङ्क यू सो मच समय दिनुभयो। हस् थ्याङ्क यू सो मच। यतिखेर हामीसँग प्रदेशमा साथका सामाजिक विकास मन्त्री खास गरी स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो दीर्घ सराडी, उहाँसँग हामीले कुराकानी गऱ्यौँ, मुख्यमन्त्रीज्यूसँग पनि यो विषय हामी पहल गर्छौँ। मैले यो पीडाहरू सुनिरहँदा अब पब्लिकलाई पनि टेलिफोन खुला गर्नुपर्ने बाध्यात्मक परिस्थिति भयो, मैले पब्लिकलाई मैले कुराकानी गर्नका निम्ति टेलिफोन खुला गरिदिएको छु आज 091-4200 लाइन तपाईँहरू टेलिफोन गर्न सक्नुहुन्छ। खास गरी यो प्रविधि छैन, डक्टर छैनन्, यो विषयमा तपाईँहरू केही खास गरी स्टुडियोमा रुवावासी छ, हामी कुराकानी गरेका छौँ, पब्लिक पनि अब टेलिफोन गर्न मैले आग्रह गरेँ। सर अलिकति यो लक्षणहरू सुनाउनु न मलाई, किनभने मलाई सुनिरहँदा कहीँ त्यो हामीभित्रै पनि छ कि होइन लाग्छ नि हामीलाई कहिले
काहीँ। यसको लक्षण भनेको कस्तो हुन्छ भने सर, अब 5-15 सालको बालबालिकालाई बढी जसो चाहिँ लाग्ने रोग भयो, यसलाई बाथ मुटु रोग भन्छन्। पहिला चाहिँ यो टन्सिल भएर टन्सिलकैमा चाहिँ एउटा स्ट्रेप्टोकोकल भन्ने किटाणुले इन्फेक्सन गरेपछि अनि त्यो बिस्तारै बिस्तारै त्यो जोइन्टहरूमा सर्छ त्यो किटाणु, अनि जोइन्टहरूमा सर्सकेपछि त्यसले मुटुको भल्भलाई अफेक्ट गर्दोरहेछ, अनि सुरुसुरुमा चाहिँ मुटुको भल्भ चाहिँ स्वेलिङ हुने त्यो अफेक्ट भएको बेला, अनि एकदम ठुलो जरा हुने, अनि जरा आइसकेपछि अब त्यतिखेर चाहिँ हामीले एकै डाक्टर पायौँ र यसको लक्षणको आधारमा हामीले एन्टिबायोटिक औषधिहरू राम्रो पायौँ भने त त्यो बिमारीलाई नष्ट गर्न सकिन्छ त्यो किटाणुलाई त्यतिखेर नै। त्यहाँदेखि त्यतिखेर हामीले अब एकै डाक्टर पाएनौँ, बेसीकै डाक्टर पाएनौँ भने अनि त्यो जर पनि निको भइहाल्छ, अनि टन्सिल पनि निको भइहाल्छ, घुँडा पनि निको भइहाल्छ, तर त्यो बिमारी चाहिँ भलभरमा
सुरुवाती चरणमा कुराकानी गर्दा यतिखेर हामीसँग कोही जनता हुनुहुन्छ यो विषयमा उहाँ पनि कुराकानी गर्न चाहनुहुन्छ। हेलो
हेलो नमस्कार।
हजुर नमस्कार सर, यहाँको परिचय पाउँछ?
म कमल प्रसाद चौधरी हो, धनुपा।
ए अलिकति आवाज प्राविधिक मित्रलाई मैले आग्रह गरेँ यो आवाज बढाइदिनका निम्ति, मैले सुनिरहेको छैन। हेलो
हेलो
कमलजी।
हजुर भन्नुहोस् न सर।
अब यो विषय हामीले पनि उठाएका छौँ, खास गरी हाम्रो जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय, होइन मुटु रोग विशेषज्ञ डक्टर छैन, भल्भ परिवर्तन गर्नुभयो, खास गरी हाम्रो मुटुसँग जोडिएको विषय, होइन यो विषय सुनिरहनु भएको छ यहाँले है, आज इमोसनली छौँ हामी, आज
रेगुलर हो म सुनिरहेको छु सर।
यो के भन्न चाहनुहुन्छ खास गरी भन्नु त, मन्त्रीज्यूले पनि प्रतिबद्ध दायर गर्नुभयो, मेयर साहबले पनि भन्नुभयो, होइन एउटा प्रविधि छैन, डक्टर छैन हामीसँग, हाम्रा जनता चाहिँ भारतमा गएर उपचार गर्नु परेको छ, काठमाडौँ जानु परेको छ, लाखौँ रुपियाँ खर्च गर्नु परेको छ, गरिब जनतालाई यदि त्यो रोग लायो भने त हामी त मृत्युको मुखमा पुग्छौँ, हेर्नुहोस् होइन, यहाँले के भन्न चाहनुहुन्छ कमिटी भन्नुहोस् त।
म त सर अहिले तपाईँ यो अन्डर बाटो लिँदाखेरि उहाँसँग यो मन्त्री र मेयरसँग लिँदाखेरि मलाई त पटक्कै पनि विश्वास लागेन, हेर्नुहोस् भोलिको दिन उनीहरूले पनि हुनसक्छ, उनीहरूको फ्यामिली कसैले पनि हुनसक्छ, होइन सर यो सबैको हेर्नुहोस् दुःख कुरो हेर्नुहोस् अगम, तपाईँको यो कार्यक्रम सुन्न पनि मलाई अर्का अर्का लागिरहेको छ कि म पनि यो दुनियाँमा छैन भन्ने जस्तो
लागिरहेको छ क्या।
यस्तो यस्तो छ हेर्नु न, अब उहाँहरू यस्तो भारतमा आइराख्नु भएको छ, यस्तो डुबु गरिराख्नु भएको छ, उहाँहरूले पनि अहिलेसम्म के गरिराख्नु भएको छ र के सुनिराख्नु भएको छ जस्तो लागेर उसले कतै पनि सुनिराख्नु भएको छ जस्तो लागिरहेको छैन कि। जम्मा 3 लाख रुपियाँ मसिन पर्ने, उनीहरूले त्योसम्म नल्याउन सक्नु र यहाँ डाक्टर नल्याउन सक्नु, आफू सुविधासम्म ठाउँ बस्न खोज्नु र त्यो के भन्छन् तपाईँ यिनीहरू चाहिँ डाक्टरले ल्याउन नसक्नु के हो यो केन्द्रबाट पनि झिकाउन नसक्नु यिनीहरूको त एकदमै कमजोरी आफ्नो खालि आफ्नो घुसले मात्र ऊ बनाएर के यिनीहरू राजधानी जस्तो लागिरहेको छ। धन्यवाद
सर। डक्टरै हुनुहुन्न कमलजी, तपाईँलाई थाहा छ दुई वर्ष भयो दरबन्दी भएको, दरबन्दीमा डक्टर छैन, अञ्चल अस्पतालमा मैले बुझ्दाखेरि त्यो भेटियो होइन। अब हामीसँग मुटुरो विशेष गरी डक्टर नै छैन, हेर्नुहोस् चेक गर्न हामी नेपालगञ्ज काठमाडौँ दिल्ली जानुपर्छ हेर्नुहोस् त।
हजुर, यत्रो यत्रो के भन्छ नेपालगञ्जमा डाक्टर हुनु र सुरुपछि तेलालीमा नहुनु भनेको त दुःखको कुरा हो। हेर्नुहोस् न, अब यहाँका मन्त्रीहरू के हेरेर बसेका छन्? त्यति मलाई पनि यिनीहरू अहिले अन्तर्वार्ता लिँदाखेरि त्यति मलाई खासै लागेन यिनीहरू गर्छन् भन्ने जस्तो लागेन। यिनीहरू
होइन, अब भाषण गर्ने दिन गए हेर्नुहोस् कमलजी, होइन अब जनताको चाहिँ महसुस हुने किसिमले चाहिँ काम गर्नुपर्छ नेताहरूलाई पनि हामीले भनिरहेको छौँ जनता चाहिँ। होइन, थ्याङ्क यू सो मच कमलजी, हजुर थ्याङ्क यू। मैले तपाईँसँगै कुराकानी गर्दैछु, यसको लक्षणको बारेमा अलिकति भन्नु न। जुन
लक्षण चाहिँ अब सुरुवाती लक्षण भनेको त्यही हो सर, अब टन्सिलबाट नै लागेर रोग भयो प्रायः जस्तो। यो गरिब मान्छेका बालबालिकालाई बढी लाग्छ यो, किनभने गरिब बालबालिका गरिब मान्छेहरूको इन्फेक्सन छिटो हुन्छ र इन्फेक्सनको औषधि तिनीहरू गर्न सक्दैन समयमा, त्यो कारणले बढी जसो चाहिँ गरिब र ग्रामीण जीवनका बच्चाहरूलाई बढी लाग्छ यो, र तिनीहरूले समयमा रोग पत्ता नलगाएर अनि गाउँघरका त तपाईँको यो डाँटर कहाँ जाने ऊ डाँटर अझ जराएको बेला अब यसको मुटु स्वेलिङ भएर जराएको भन्ने कुरो कसैले पत्ता लगाउन सक्दैन। त्यसको लागि चाहिने दिल्ली काठमाडौँ मान्छे जान सक्दैन हेर्नुहोस् होइन, त्यतिखेर नै अब जरायो भने त सिटामोल भन्ने यसै युज गर्छन्। त्यो बेला ज्वरो पनि निको भइहाल्छ, पछि त्यो मुटु स्वेलिङ पनि निको भइहाल्छ, त्यो भइसकेपछि अब निको भइहाल्यो मेरो छोरो भनेर अभिभावकले पनि आफ्नो कामकाजमा लागिहाल्छन्, गाउँको अब किसानको किसानहरू हुन्छन्। त्यसपछि चाहिँ त्यो बिमारले त्यो भलमा समस्या हुन्छ, अनि बिस्तारै बिस्तारै त्यो त्यो रियोमेटिक ज्वरो हुन्छ त्यसलाई होइन, त्यो बाद ज्वरो चाहिँ आएर समय समयमा रिपिट भएर हुन्छ, त्यो रिपिट हुँदै अनि भलोभल्लाई नोक्सान दिँदै फेरि रिपिट हुँदै भलोभल्लाई नोक्सान दिँदै गर्दाखेरि जब एकदम चाहिँ भलो सुकिसकेको अवस्थामा अनि हामीहरू अब कुनै कुनै बालबालिकाहरूलाई गार्जियन अलिकति सक्षम छन् भने बाहिर लगेर जाँच गराउँछन् भने पत्ता लाग्छ, त्यसपछि अब कुनै चाहिँ बाहिर लग्न सक्दैनन् ती त्यसै मरिहाल्छन्। मेरो सामान्य कति पेसेन्टहरू मरेको हुन्थ्यो साथमा आफ्नो नातिले आँखाले त्यो सबै लागेका, अनि के अरे बाहिरकै पनि तपाईँको अब काठमाडौँतिर धेरै पैसा खर्च हुन्छ अनि डाक्टरले चाहिँ तपाईँको चाहिँ अब भल चिन्नु पनि गर्छ त्यति जेलसम्म तपाईँ
अहिले भल्भमा हामी के पाइप के हुन्छ यसमा भल्भमा?
भल्भमा एउटा चाहिँ आर्टिफिसियल भल्भ तिन दुई तिन प्रकारको हुन्छ सर, एउटा चाहिँ अब बुढापाका मान्छेलाई चुसुस काट्दै गर्नेको लगाइन्छ अनि हामीलाई लुङलाई भनेर एउटा मेकानिकल भल्भ पनि लगाउँछन्, त्यो भल्भको चाहिँ आयु 12 सालदेखि 25 सालको हुन्छ सायद, अब त्यही पनि राम्ररी केयर गर्न सक्यो भने त्यो भल्भ चल्छ, यदि पेसेन्टहरूले अब जताभावि जे पनि खानपिन गऱ्यो यताबाट गऱ्यो भने त्यो भल्भ चाहिँ छिटो सिक्छ।
अहिले उपचार गरेपछि खानपिन कसरी गर्नु भएको छ?
खानपिन अब हामीहरूले
स्वास्थ्यको केयर कसरी गर्नु
भएको छ? चाहिने औषधि जीवनभरि खाइरहनुपर्छ, औषधि चाहिँ डोज मिलाउनको लागि पिटिआइनआर ब्लड टेस्ट गरिरहनुपर्छ,
सधैँ खाइरहनुपर्छ कि हप्ता
सधैँ सधैँ दैनिक खानुपर्छ हामीले कसैलाई दुई तिन अब डाक्टरले हाम्रो अवस्था देखेर औषधि चलाउँछ अनि त्यो ब्लड थिनर चाहिँ भलन्टियर बेसमेन्ट गरेको लागि सबैलाई हो, र अब अरू अरू औषधि पनि मोटुको धड्कन लागि सही किसिमले राख्ने औषधिहरू पनि चलाएको हुन्छ, अब उसको अवस्था देखेर डाक्टरले औषधि चाहिँ कम गर्ने ज्यादा गर्ने भन्ने कुराहरू डाक्टर राख्नु हुन्छ
है।
त्यसैले डाक्टरलाई हामीले साल महिनामा एकचोटि चाहिँ देखाउनै पर्छ
अनिवार्य होइन,
मुटु विशेषज्ञलाई
मुटु रोग विशेषज्ञलाई देखाउनु पऱ्यो। अब म हाम्रो म्याडमतिर अलिकति माइक घुमाइदिनु, मैले अघिबाट मैले सुन्न खोजिरहेको छु, उहाँ अघिबाट रोइरहनु भएको थियो, अब नरुनु सुन्नुहोस् है मेरो कुरा। म्याडम अब तपाईँ के गर्नुहुन्छ भन्नुहोस् त, तपाईँले के काम गर्नु भएको छ अहिले? बसिरहनु भएको छ है, घर परिवारले के भन्छन्, काम कसरी गरिरहनु भएको छ? अब यो मुटुको भल्भ चेन्ज गरेपछि कस्तो किसिमको कामहरू गरिरहनु भएको छ, गाह्रो अप्ठ्यारो अलिकति हामीलाई भन्नु न, किनभने महिला दिदीबहिनीहरू थाहा होस् न यो कुरा पनि, एउटा महिलामा यो रोग भयो भने यस्तो भयो भने के हुँदो रहेछ अलिकति भन्नु न हामीलाई, सुनाउनु सुनाउनुहोस् बोल्नुहोस् के काम गर्नुहुन्छ, घरमा कसरी काम गरिन्छ, कतिको रेस्ट गर्नुपर्छ, किनभने महिला भने त चुलो चौकोदेखि लिएर घरदेखि बाहिरसम्म सबै काम गर्नुपर्छ भन्छन् होइन, हामी पनि देख्छौँ घरमा आमा दिदी बहिनी भाउजूहरू हुँदा हामी त्यो महसुस गर्छौँ, भन्नु त कसरी के काम गर्नुहुन्छ, घरमा काम गर्दा पनि कतिको गाह्रो अप्ठ्यारो हुन्छ, श्वास प्रश्वासको कुरा अलिकति सबैलाई थाहा होस् न। घरको मान्छेले के भन्छन् अहिले, यो भइसकेपछि हेलाको रूपमा हेर्छन् कि राम्रै होइन भए पनि ठिक छ भन्छन्?
काम गर्न गाह्रो हुन्छ हजुरलाई उठाउन हुन्छ नि केही भाँडा बर्तन अलिकति भारी चिजहरू के हुन्छ भन्नु कसरी के काम गर्नुहुन्छ के कहाँ काम गर्नु भने हुन्छ डाक्टरले भन्छ नि कहिले
Venus FM 93.8
Timecheck
It's 8 a.m. Is Timecheck ka prayojak Jeevane International tarika This whole delightful lifestyle
आदम श्रोता टाइमसेकमा हामी गएका थियौँ यतिखेर र हामी यो खास गरी यो मुटु रोग सम्बन्धी हामी कुराकानी गरेका छौँ भल प्रत्यारोपण गरेका जो चाहिँ जिन्दगीमा चाहिँ फेरि एउटा लाइफलाई चाहिँ फेरि रिगरिरहनु भएको छ उहाँहरूका पीडा र खास गरी सुदूरपश्चिममा न प्रविधि छ हामीसँग न विशेषज्ञ डक्टर छन् र हामीले जनताका लागि टेलिफोन पनि खुला गरेका छौँ तपाईँ पनि हामीसँग आजको यो विषयमा कुराकानी गर्न चाहनुहुन्छ यहाँका नेता यहाँका प्रबुद्ध व्यक्ति डक्टर साहब छैनन् झन्डै 28 लाख जनता अहिले पनि विशेषज्ञ डक्टर खास गरी मुटु रोग विशेषज्ञ डक्टर नभएको कन्डिसनमा हामी छौँ अहिले पनि राज्यको मूलधार खास गरी कुरा गर्ने भने राज्यले डक्साप पनि नदिएको अवस्था हामीले पीडा भोगेका छौँ यतिखेर कोही जनता हुनुहुन्छ हेलो
हेलो
हजुर नमस्कार सर
नमस्कार
यहाँको परिचय सर प्लिज
म यही धनगढी उपमहानगरपालिका 3 दिलबहादुर खोलोला बोल्दैछु
हजुर दिलबहादुरजी हामीलाई सुन्दै हुनुहुन्छ यो प्रोग्राम
एकदमै म यो तातो भोस एकदमै सुन्ने गरेका छु
आज हामी मुटु रोग विशेषज्ञ डक्टर छैन हामीसँग प्रविधि छैन तर मुटु रोग जसले चाहिँ भल्ब परिवर्तन गरेर जिन्दगीलाई फेरि जोडाइरहनु भएको छ जिन्दगी फेरि जिइरहनु भएको छ जिउँदै हुनुहुन्छ उहाँहरूको पीडा लिएर हामी स्टुडियोमा आएका छौँ नेताहरूलाई पनि हामीले सोध्यौँ होइन यो प्रविधि छैन डक्टर छैन उहाँहरूको पीडा कसले सुन्दिने यो विषयमा यहाँ के भन्नुहुन्छ भन्नुहोस् त खास गरी मुटु रोग अत्यन्तै मुटु भने हाम्रो संवेदनशील चिज हो कुलालाजी यहाँले के भन्न चाहनुहुन्छ भन्नुहोस् त
मैले त अहिले नगर प्रमुख र हाम्रो स्वास्थ्य मन्त्रीज्यूको जुन उहाँले बोलेका कुराहरू सुन्दाखेरि मलाई एक किसिमको हाँसो पनि उठ्यो तर एउटा कुरो के छ भने राज्यमा आफूमा चाहिँ राज्यले गर्न नसकेका कुराहरू र जो डक्टर आउँदैनन् भन्ने कुराहरूमा जब अहिले एउटा 3 सरकार गठन भइसकेको अवस्थामा अहिले आउँदैनन् भन्ने शब्द उहाँहरूले चाहिँ अलिकति हामीलाई हास्यात्मक लाग्यो तर अहिले जति पनि यो मुटु रोग विशेषज्ञ के अरे मुटु रोगका पीडकहरू छन् तर एउटा नगरपालिका अथवा यो अहिले चाहिँ प्रदेश सरकारले जुन यो प्राइभेट हस्पिटलमा जुन डक्टरहरू आउँछन् उनीहरूलाई केही यहाँ पनि नगरले अनि 7 प्रदेश सरकारले पनि उनीहरूलाई केही 2-4 अझै एउटा हस्पिटलमा डक्टरसित समन्वय गरेर यो बिमारीहरूलाई चेकजाँच गर्ने जिम्मेवारी त उहाँले पनि त लिनुपर्ने हो कि जस्तो मलाई लाग्दछ र म यो चाहिँ उहाँले गर्यो भने जस्तै अहिले 3 लाख जडान गर्नमा 3 लाख रुपियाँ लाग्छ भने 3 लाख यहाँको जनताले पनि यसलाई सहयोग गर्न सक्छ तर यसमा चाहिँ जिम्मेवार राज्य हुनुपर्ने हो डक्टर ल्याउने नल्याउने भन्ने कुराहरू त उहाँको सरकारको कुरो हो यो तर यहाँनिर चाहिँ यसरी चाहिँ जनतालाई जो बिमारी छन् उहाँलाई यसरी भन्दाखेरि अझै झन् एउटा मुटु भनेको जिम्मेवार शरीरको जिम्मेवार अङ्ग हो तर उहाँको बोली बोल्दा समेत उहाँको मुटुमा केही अझै असर पर्ने हुन्छ यस्ता शब्दहरूलाई तर मेरो मन्त्रीज्यू र नगर प्रमुखज्यूलाई के आग्रह छ भने हाम्रो यहाँ चाहिँ नवजीवन हस्पिटल अनि ती विभिन्न यो प्राइभेट हस्पिटलमा मुटु रोग विशेषज्ञ आइराखेको छन् उहाँसित समन्वय गरेर केही समय ल यति गतेदेखि यति गतेसम्म मुटु रोग विशेषज्ञ डक्टर आउने भन्ने कुराहरू यो राज्यको पनि ध्यान त्यहाँ चाहिँ पर्दै
वर्ष भयो दरबन्दी सेती अञ्चल अस्पतालमा मुटु रोग डक्टरका लागि दरबन्दी भएको होइन यहाँ डक्टरै छैन
अब यो डक्टर राज्य एउटा तब के भन्छौ भने अरू चिजमा राज्यले पनि अहिले सिन्डिकेट भनेको छ यी अब कुराहरूमा ल्याउन नसक्ने अनि यहाँनिर डक्टर नआउन सक्ने भन्यो उहाँको लाइसेन्स सहित खारेज गर्न सक्नु पऱ्यो त राज्यले हिजो चाहिँ ठुल्ठुलोका चेलाचेलीले स्कलरसिप पाएर डक्टरी गर्ने अनि त्यसपछि म यो ठाउँमा जान्न म मन परेको ठाउँमा मात्रै बस्छु भन्ने के उहाँको त्यो लाइसेन्स राज्यले त्यसरी दिएको हो र यो जिम्मेवारी त उहाँहरूको होइन र यो कस्तो गैर जिम्मेवारी भाषा चाहिँ बोल्दाखेरि अलिकति हो जनताले केही गरौँ यसमा चाहिँ काहीँ चन्दा दिनुपर्छ के दिनुपर्छ हिजो पनि हामीले चाहिँ यो सेती अञ्चल अस्पतालमा जुन आइसियुको व्यवस्था गर्यो त्यहाँमा चाहिँ नगर के अरे उद्योग वाणिज्य सङ्घ लगायत त्यहाँका बुद्धिजीवी व्यापारी सबैले पनि सहयोग गरेर त्यो बनाएर डक्टर ल्याउन सक्ने काम त राज्यको होइन र भने
थ्याङ्क यू सो मच खुलालाजी समय दिनुभयो फोन गर्नुभयो आभार व्यक्त गर्छु यहाँप्रति
ल धन्यवाद तर उहाँ मुटु रोग विशेष प्रयोगहरूलाई हाम्रो तर्फबाट पनि नातिनुहोस् हुन्छ तपाईँहरू चाहिँ अलिकति ह्याप्पी नै रहनुहोस् भन्ने म शुभकामना दिन चाहन्छु
हस् थ्याङ्क यू बोल्नुहोस् न
यहाँ राज्यका बहिनीको बारेमा कुरा के गर्छु भने सर कि उनले बोल्न नसक्ने अवस्था छ किनभने उनलाई ठुलो पीडा लगाएको छ
र यो हाम्रो सुदूरपश्चिमको पहाड जिल्लाहरूमा बढी जस्तो कुरा समस्या के छ भने महिलालाई बढी विकराल समस्या छ, किनभने अब महिलाहरूको अब यहाँ चाहिँ के छ भने एउटा केटाहरूलाई उपचार बढी गर्ने केटीहरूलाई चाहिँ अलिक कम गर्ने समस्या देखाएको छ मैले। र दोस्रो कुरा के छ भने अब अब उपचार पनि यो महँगो उपचार हुन्छ होइन, सबै गार्जेनहरूले यति खर्च गर्दैनन्। अब जस्तो गाउँघरमा पनि अब कति बच्चा छन् तपाईँका दस भए आउनुहोस् पाँचवटा मरिहाल्ने पाँचवटा जाने छन् भन्ने भन्नु सोध्छन् होइन, अनि आखिर टिके कति रोगले मरिहाल्नु भन्ने उनीहरूलाई थाहा हुँदैन, मैले त मरिहाल्नु छैन। त्यसैले अब महिलाहरूकोमा उपचार गर्दै जाँदाखेरि पैसा पनि धेरै खर्च भइसक्यो भने अब तिनीहरू गार्जेनहरूले अब बिहा गरिदिउँ त्यसलाई चाहिँ भनेर बिहा गरिदिन्छन्, बिहा गर्न हतार गर्छन्। उसले आफ्नो जिम्मेवारी अर्काको यिनको यस्तो केस छैन, किन यिनको गुवामाहरू यिनका दायहरू राम्रो छन् मान्छेहरू, यिनीहरूले अहिले पनि उनलाई केयर गरिरहेको छन्, अलिकति पुग्नु पुग भाडासाडा दिएर पनि यिनीलाई चाहिँ यहाँ बिसाउँदाखेरि आज घरमा काम गर्न सकेन भनेर। र अरूको समस्या चाहिँ उनको जस्तो छैन नहोला होइन, अरूलाई बढी प्रब्लम छ। बिहा गरिसक्यो भने अब त्यो बिमारी भएपछि अब त्यहाँ अब उनको प्रेग्नेन्ट नहुन सक्ने भएको उनीहरूले प्रेग्नेन्ट हुने बेला अब डेलिभरी हुने बेला धेरै चाहिँ अक्सिजन चाहिन्छ, अक्सिजन दिन नसक्यो भने त्यो मर्छन् तिनीहरू होइन, त्यो चाहिँ अपरेसन नगरेको हकमा हो। र अपरेसन गरिसके कि भलभ रिप्लेसमेन्ट गरेको कि जो महिला धेरै कम मात्रामा हुन्छन् तिनीहरू त्यहाँसम्म पुग्नलाई पनि धेरै कम महिलाहरू हुन्छन् त्यहाँ पुगेकी, र अपरेसन गरेर बाँचिरहे कि एउटा बोनरलाई लिएर बाँचे कि ती महिलाहरूको चाहिँ अब औषधि सधैँ खाइरहनुपर्छ, औषधि खाइसक्यो भने त्यो गर्भलाई चाहिँ असर पर्दो पर्छ। त्यो बेला चाहिँ एउटा डाक्टरहरूले के भन्छ भने तपाईँले औषधि बन्द गर्ने, तपाईँको चाहिने अब बच्चा नभए पनि सास ससुराले पनि अब अर्को बिहा गर्ने कि के गर्ने बन्दु चलाउनु पऱ्यो भन्ने किसिमको बाध्यता आफ्नो ठाउँमा छैन यस्तो तर हेर्न। अब त्यो कारणले चाहिँ ल एउटा बच्चा दिउँ आफ्नो खानदानलाई भन्ने उनीहरूको सोच हुन्छ, अनि त्योमा चाहिँ आफ्नो इन्जेक्सन लगाउनु पर्छ हेर्नु, त्यो इन्जेक्सन चाहिँ 2000 बढी पर्ने रहेछ, दिन दिन इन्जेक्सन लगाउनु पर्ने, औषधको सट्टा इन्जेक्सन धेरै महँगो हुने भयो, इन्जेक्सन लगाउने डाक्टर पनि छैन, इन्जेक्सन भन्ने किन्न सक्दैनन्, एउटा बच्चाको लागि 3-4 लाख खर्च हुँदो रहेछ त्यो इन्जेक्सन लगाउँदाखेरि। अब त्यो 9 महिनाको पिरियडमा त्यति पैसा खर्च गर्न सक्दैनन्। अस्ति मन्त्रीजीले चाहिँ सचिव मन्त्रीज्यूलाई मैले ज्ञापन गर्दै दिँदाखेरि मैले मागहरू के राखेको छु त्यसमा, म आफै पनि 30 सालदेखि पीडित भएको हुनाले म त्यतिखेरि के सोच्थेँ भने कसैले मलाई बजाइदियो भने चिनेको काम गर्छु भने सोच्थ्यो होइन।
बडो सिरियस आजको बहस भइरहेको छ नानी, तिमी त्यहाँ आउँछौ, म के गरिरहेछौ अहिले, काम के गर्छौ भन त, कसरी काम जिन्दगी कसरी चलाइरहेछौ, कोठामा बस्छौ, घर परिवारले खर्च दिन्छन् कि काम गर्छौ, काम गर्दा पनि काम गर्ने ठाउँमा के भन्छ भन्नुहोस् त।
घरको मान्छे मलाई धेरै माया गर्छन्, मम्मी बुवा होइन धेरै माया गर्छन्, तर दाई भाउजूहरू छन् अनि हरेक कुरामा नाना थरी कुरा लगाउँछन् मम्मी बुवालाई, त्यसैले मैले मम्मी बुवासँग नबसेर मैले अलग्गै बस्न थालेँ।
काम गर्ने ठाउँमा पनि कस्तो रिस्पोन्स छ तपाईँहरूलाई, हेर्ने दृष्टिकोण खास हुन्छ नि, काम गर्न सक्ने नसक्ने, राख्ने नराख्ने, प्राइभेटमा काम गरिरहनु भएको छ यहाँ पनि होइन, त्यो हेरेर त उहाँहरूको बिहेभ के हुन्छ, खास गरी अब यो रोग छ भन्नु र पहिले नै काम गरेर त लुकाउनु पर्ने हुन्छ, हेर्नुहोस् धेरैले लुकाउँछन् होइन, कसरी काम खोज्नुभयो, काम गरेर त अहिले काम गर्ने ठाउँमा मलाई यो छ भन्दा के हुन्छ भन्नुहोस् त, के भन्छन् होला।
कामले काम त अरू जान खोज्दिया मेरो लागि, अनि त्यसपछि मैले कामको कुरा आफै गर्न गएको, अनि मैले यो कुरा भनेन,
भन्नु भएन होइन, ल काम गर्न गाह्रो अप्ठ्यारो कतिको हुन्छ, के काम गर्न मिल्छ,
अनि भनेन, मैले 3 महिनासम्म यो कुरालाई लुकाएँ, पछि मैले जब यो ब्लड टेस्टको लागि मैले छुट्टी माग्दाखेरि मलाई छुट्टी दिनु भएन, अनि यो कुरा पनि मैले भनेन, पछि एउटा पुरानो स्टाफ छ अनि त्यो स्टाफलाई मैले भनेको भन्दाखेरि अनि त्यो दिदीले पछि भन्नुभएको दाइलाई, अनि अहिले पनि म छुट्टी माग्दाखेरि किन के कुन कारणले भन्नुहुन्छ दाइले साउजी, अनि त्यसपछि दिनु छ भने दिनु, नदिनु छ भने जाँदैन भनिदिन्छ, अनि त्यसपछि यसपालि मैले नसोधेर त्यत्तिकै गइहालेको थिएँ
होइन। अब बुझ्नुहुन्छ उहाँले जहाँ काम गर्नु भएको छ, उहाँले बुझ्नुहुन्छ तपाईँहरूलाई के गरिदियोस् भन्ने चाहनुहुन्छ, खास गरी नगरपालिका गाउँपालिका होइन प्रदेश बनाएको छ, केन्द्रीय सरकारमा भनौँ न नेताहरू छन्, तपाईँहरूको लागि कस्तो व्यवस्था भइदियोस् जस्तो लाग्छ नानु।
हाम्रो लागि के व्यवस्था भइदियोस् भने चाहिँ यसै त्यो अञ्चलमा जुन पिटिआइनहरू हामीहरू गरिरहेको छौँ नि, त्यसै त्यो अञ्चलमा यस्तो सरकारी हस्पिटलमा राखिदियोस् नि शुल्क हो, अनि जुन मैले त्यो पेनिडुरा जुन पेनिसोलको सट्टामा औषधि के अरे इन्जेक्सनको सट्टामा जुन पेनिसोल औषधि खान्छन् अनि त्यो पहिला मैले नि शुल्क लगाऊँ होइन, तर अब नि शुल्क दिँदैन, किन होला त्यो
अब सरकारले त्यो व्यवस्था गर्नु पर्यो होइन त्यसो
पहिला व्यवस्था गरेको थियो मैले लगाएँ नि शुल्कमा तर अहिले गर्दैन त्यो मैले एउटा साथीलाई सोधेँ आजकल नि शुल्क गर्छ कि नै भनेर सोद्धाखेरि किनकि अब म पेनी शुल्क उसमा पेनी डुराको सट्टामा औषधि खाइरहेको छु नि त अनि मेरो साथी इन्जेक्सन लगाउँछ अनि मैले एक दिन सोधेँ नि शुल्क गरिरहेको छ कि के गरिरहेको छ भनेर अनि त्यसले भन्यो नि शुल्क गरिरहेको छैन अहिले त अहिले पुरै पैसा लिन्छ भनेर भन्नुभएको
अनि त्यसपछि
कि इन्जेक्सन लगाउनु पर्छ कि पेनिसोल औषधि खानुपर्छ हामीले जिन्दगी भरि साँझ बिहान
एन्टिबायोटिकको रूपमा हामीले पेन्डुरा लगाइरहनु पर्छ त्यो पेन्डुरा भनेको एकदम खतरनाक इन्जेक्सन हुन्छ त्यसले चाहिँ रिएक्सन गऱ्यो भने मान्छे तुरन्तै मरिहाल्छ
अब बडो सेन्सिटिभ भएको छु म तपाईँहरूको कुरा सुनेर लागिरहेको छ कि यो पहिलोपटक सुन्दैछु यस्तो पनि पीडाहरू हुँदो रहेछ होइन यस्ता इस्युमा चाहिँ हामी बोल्छौँ पनि हाम्रो न्युज टिमले उठायो यो इस्यु हामीले यसलाई यहाँसम्म पुर्यायौँ अब भन्नुहोस् त के चाहनुहुन्छ अब के गर्ने मन चाहेको छ यहाँको आफै पनि पीडित हुनुहुन्छ
म के सोचेको भने मैले चाहिँ 30 साल अगाडिको मेरो जो अवस्था थियो त्यतिखेर मसँग पैसा थिएन तपाईँलाई अब डाक्टरले त्यतिखेर उपचार पनि सबै ठाउँ हुँदैन थियो अनि यति महिनाको इन्जेक्सन हुन्छ के अरे उपचार पद्धति हुन्छ भन्ने कुराहरू थाहा थियो त्यतिखेर हामीसँग 1 रुपियाँ पनि थिएन अब अहिले म के सोचेको छु भने यो क्षेत्रमा अलि लागेर त्यतिखेरको मेरो थिङ्किङ भएको मान्छेहरू बालबालिकाहरू अझै पनि गाउँमा होला तिनीहरूको लागि त्यो गरौँ
भेरी गुड सर तपाईँ बढ्नुहोस् अगाडि बढ्नुहोस् तपाईँसँग धेरै हात हुनेछन् हेर्नुहोस् तपाईँहरू जस्तो मुटु रोग जसले चाहिँ भल्भो चेन्ज गरेर यो जिन्दगीलाई डोराइरहनु भएको छ सरकारबाट के चाहनुहुन्छ नगरपालिका या भनौँ प्रदेश सरकार बनाएको छ नेताहरू मोटाए हेर्नुहोस् जनता मोटाउन सकेनन् हामीले भन्यौँ अस्ति भर्खरै मात्र लोकतन्त्र दिवस मनायौँ जनताले महसुस गर्न पाएनन् हेर्नुहोस् ग्रामीण क्षेत्रमा अहिले पनि सडक बिजुलीका कुराहरू उठ्छन् जनताको स्वास्थ्य
मैले त्यो एउटा उयो राखेको छु आफ्नो
मागपत्रमा
अनि म एकदम विश्वस्त छु मन्त्रीबाट कि मन्त्रीज्यूले चाहिँ हाम्रो माग सुन्नेछन् उनीहरूले तुरन्तै मेरो सामान फोन गरेर अञ्चल अस्पतालको सुपरिटेन्डेन्टहरूलाई र तुरन्त चाहिँ किन यो पिटिएको मेसिन छैन त्यो सस्तो बनाइहाल्छौँ भनेर भन्नुभयो र म आशावादी छु उहाँहरूले चाहिँ यो विषयमा कसैले पनि नभन्ने होला गाडी
के भन्न चाहनुहुन्छ खास गरी जनतालाई जनताले यतिखेर सुन्दै हुनुहुन्छ धेरैमा होला यो रोग नहोला होइन उहाँहरूले सहयोग गर्नेहरू पनि होलान् होइन यो कहिलेकाहीँ सेन्सिटिभ हुँदैन क्या मान्छेहरू के भन्न चाहनुहुन्छ जनता पब्लिकलाई
अब पब्लिकलाई के भन्छ भने आफ्नो बच्चाहरूलाई यस्तो घाइते दुखेको बेला अस्पतालमा देखाउने अनि अस्पतालले जाँच पडताल गर्नु होला यो सामान नलिनु होला घाइते रोगलाई के भन्छ
आजको तातो बस अत्यन्तै इमोसनल्ली तातो बस भयो यहाँहरूलाई म आभार व्यक्त गर्छु यहाँहरू जसरी अहिले यो जीव भनौँ न जिन्दगी चलाइरहनु भएको छ भनौँ न यसरी यो दोस्रो जिन्दगी भन्छु म यसलाई तपाईँहरूको लागि होइन धेरै खर्च लाग्यो होला पक्कै पनि अब यो यसलाई राम्रो तरिकाले लग्नुहोस् तपाईँहरूमा चाहिँ अझ यो ऊर्जा आओस् म सहानुभूति दिन्छु यहाँहरूलाई यहाँहरूको सफल जिन्दगी सुखी जिन्दगी म शुभकामना दिन्छु स्टुडियोसम्म आइदिनु भयो यहाँहरूलाई धेरै धेरै
धन्यवाद हजुरबाट हजुरको मार्फतबाट चाहिँ भोलिपल्ट हामीलाई सहयोग होस् अनि हामीलाई पनि कोही सहयोग गर्ने मान्छेहरू मिलोस् भन्ने आशा
ओके सरकारले हेरिदियो सबैले हेर्नुपर्छ म थ्याङ्क यू सो मच यहाँहरूको लागि चाहिँ पहल होस् म चाहन्छु आदरणीय श्रोता दर्शकहरू आजको यो तातो बसमा हामीले पब्लिकलाई स्टुडियोमा खास गरी बल्ब परिवर्तन गरेर रूपान्तरण गरेर प्रत्यारोपण गरेर नयाँ जिन्दगी जीवनभएका मुटु रोगका बिरामीलाई हामीले स्टुडियोमा ल्यायौँ प्रदेशमा साथको सरकार छ केन्द्रमा सरकार छ स्थानीयमा स्थानीय सरकार छ किनभने धनगढी उपमहानगरपालिका रहेको सेती अञ्चल अस्पतालमा चाहिँ अहिले पनि प्रदेशमा साथको एउटा रेफरल हस्पिटलको रूपमा विकास भयो तर वास्तवमा अहिले प्रविधि छैन विशेषज्ञ मुटुरोगका डक्टर छैनन् दरबन्दी छ दरबन्दी खाली छ यो अवस्था रहेको छ यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस् कार्यक्रम सुनिदिनु भयो बडो सेन्सिटिभ बन्यो हामी अलिकति इमोसनली पनि भयो कहिलेकाहीँ हुन्छ यस्तो हामी आफ्नो स्वास्थ्यको केयर गरौँ जिन्दगीमा अरूको दुःखलाई पनि बुझ्नुपर्छ अरूको दुःखलाई पनि सुन्नुपर्छ यो महसुससँगै आजको तातो बहसलाई म यहीँ बिट मार्छु प्राविधिक रूपमा कल्पनाजीलाई धेरै धेरै धन्यवाद दिँदै सन्तोषजीलाई पनि क्यामेरामा सहयोग गर्नुभयो आभार व्यक्त गर्दै म पनि बिदा मार्छु हवस् त नमस्कार